आज अभी हम अपने इस फर्स्ट लेक्चर में कुछ डूज एंड डोंट्स करेंगे और इस वक्त मेरा फोकस आप सब स्टूडेंट्स हैं जो अल्हम्दुलिल्लाह इस कोर्स की कमिटमेंट कर चुके हैं। आपके हाथों में कागज़ और कलम होना चाहिए। तालिब इल्म जो होते हैं वो कागज़ कलम के बगैर बिल्कुल बेकार हैं। हम जो बात सुनते हैं ना वो चंद मिनट के बाद हमारे जहन से निकल जाती है, लेकिन जब हम उसको लिख लेते हैं ना तो उसके नक्श न सिर्फ हमारे कागज़ पे बनते हैं बल्कि हमारे जहन की तख्ती पे भी लिखे जाते हैं। इंशाअल्लाह ताला आप लिखेंगे। आपको अगर लिखना नहीं आता तो पोज करें कि मैं लिख रही हूँ, लाइनें लगाएं, अंगूठे लगाएं, कुछ भी करें लेकिन लिखें, और उससे एक अदब का एहसास भी होता है। तो इंशाअल्लाह आप देखेंगे कि इल्म से फ़ायदा उठाने के जो बहुत सारे तरीके हैं उसमें एक ये भी है कि एक इंसान आजिज़ी के साथ अपने आप को बहुत ही ज़्यादा कमज़ोर समझते हुए कोशिश करे कि मैं हर बात से फ़ायदा उठा सकूं। तो कुछ चीज़ें जो इस सफ़र में दाखिल होने से पहले आपके लिए फ़ायदेमंद होगी वो आपके सामने रखूंगी। आप इस सेशन को क्या नाम दे सकते हैं? जैसे जहाज़ में बैठने के बाद टेक ऑफ से पहले क्या होता है, आपको कुछ इंस्ट्रक्शंस दी जाती हैं, चाहे आप पहली दफ़ा जहाज़ में बैठे हैं और चाहे आप 50 दफ़ा बैठ चुके हैं और आज 51 दफ़ा बैठ रहे हैं। आपको एयर होस्टेस के ज़रिए या स्क्रीन से कुछ दिखा के कुछ ना कुछ इंस्ट्रक्शन ज़रूर दी जाएंगी। वो क्यों होती हैं? आपकी सेफ्टी के लिए, सिक्योरिटी के लिए। तो सेफ्टी टिप्स हैं ये आपकी, और इसको अगर आप मिस करेंगे ना तो फिर आप पूरे कोर्स में बहुत सारी चीज़ों को मिस करेंगे। मैं चाहूँगी कि बिल्कुल पॉइंट्स में बात रखूँ और वही बातें आपके सामने आए जो आपके सामने इस वक्त पेश आने वाली हैं और आती जा रही हैं। अभी से इंशाल्लाह जब आपकी माइंड सेटिंग हो जाएगी तो बहुत सारी चीज़ें फिर आपको बाद में परेशान नहीं करेंगी, अल्लाह की तौफीक से। चलिए रेडी हैं आप लोग? हर एक मेक श्योर कर ले कि उसके हाथ में जो कलम है वो चल भी रहे कि नहीं, के बाद दफ़ा जब हम लिखने की कोशिश करते हैं तो ऐन वक्त पे पता चलता है कि कलम नहीं चल रहा। शुरू से शुरू करेंगे बात को कि जो आपके लिए इंशाल्लाह ताला फ़ायदे का ज़रिया होगा। पहली बात तो ये है कि दिल में शुक्रगुजारी पैदा करें। ये मौका हर एक को नहीं मिलता। अगर आप यहाँ इस रूम में आके बैठ गए हैं तो आप सोचिए कि या तो आपकी कोई तड़प थी, या फिर आपको किसी की दुआ लगी है, या फिर अल्लाह ताला आपको एक नेमत दे के आजमाना चाहता है, क्योंकि दुनिया की हर नेमत बिन मांगे मिल जाती है लेकिन हिदायत की नेमत बिन मांगे नहीं मिलती। ज़रूर कोई आपने सच्चे दिल से नियत की होगी या किसी ने सच्चे दिल से आपको दुआ दी होगी, उसके नतीजे में आज आप यहाँ बैठे हैं। इसके लिए शुक्र करें। क्यों करें? इसलिए शुक्र करेंगे तो ये नेमत छिनेगी नहीं। अल्लाह ताला फरमाते हैं वइस्तअज़ना रब्बुकुम लइन शकरतुम लअज़ीदन्नकुम। अगर तुम नेमत का शुक्र अदा करोगे तो तुम्हारी नेमत बढ़ा दूंगा। ठीक है, तो डर होना चाहिए कि कहीं शैतान हमसे इस नेमत को दूर ना कर दे। तो इस नियत से शुक्र करें कि ए अल्लाह मेरे से ये नेमत दूर ना करना। दूसरी बात ये है, जब तक आपको मुमकिन हो, अल्लाह करे कि आप रोज़ ही आदत बनाएं, जब तैयारी करें तो उस वक्त 2 नफिल पढ़ने की आदत अभी से डालें। और वो 2 नफिल किस नियत के होंगे कि अल्लाह मुझे इस रास्ते में इस्तकामत देना। फिर अगली बात, कुरान पाक में कुछ दुआएं ऐसी हैं जिनमें इस्तकामत का जिक्र है। मैं आपको कुछ उसका नंबर बोल देती हूँ, आप लोग अपने पास इन आयतों को जमा कर लीजिए। आपके पास जो बुक फाइनली करीब है इसमें भी ये मौजूद है अल्हम्दुलिल्लाह। इसमें से मैं आपको कुछ दुआ का नंबर बोल देती हूँ, आप बाद में जाके अपनी उन दुआओं को चाहे तो इसी में से हाईलाइट कर लीजिए, मामूल बना लें कि आने से पहले या दिन के किसी हिस्से में भी आप नियत करके एक एक बार ये दुआ पढ़ लें। चलिए मैं कहलवा भी देती हूँ, बुक मेरे सामने है, अगर आपके सामने नहीं है तो परेशान ना हो। दुआ नंबर 2 है। पहली तो ऑफ कोर्स सूरह फातिहा है, वो तो इंशाल्लाह हमारी नमाज़ों में खुद ब खुद होगी, بلکہ یہاں ایک پوائنٹ اور نوٹ کر لیں کہ آج کے بعد جب سورت فاتحہ نمازوں میں پڑھیں گے تو جہاں اہدنا الصراط المستقیم کہیں فوراً اپنے اس کورس کی نیت کر لیں کہ اے اللہ مجھے اس پہ جمائے رکھنا، ٹھیک ہے؟ اس کے بعد دعا نمبر دو، اس کو ہائی لائٹ کر لیں، بس نمبر اس وقت لکھ لیں اور گھبراہٹ نہ رکھیں، پریشان نہ ہو، گھبرائیں نہ، کوئی آپ اللہ نہ کرے اس وقت کسی آپریشن تھیٹر میں نہیں ہے، آپ کی جان کو کوئی خطرہ نہیں، بس دل میں جتنی شکر گزاری پیدا کر سکیں ہلکے دل اور ہلکے ذہن کے ساتھ باتوں کو سنیں۔ جی، دعا نمبر دو اپنی دعاؤں کا حصہ بنائیں۔ اس وقت ہم کوئی تجوید کچھ سیکھنے کے موڈ میں نہیں، اس وقت صرف دعا مانگنی ہے۔ اعوذ باللہ ان اکون من الجاہلین،
اعوذ باللہ ان اکون من الجاہلین۔
سوچیے ہم نے کیوں پڑھی یہ دعا، وجہ سمجھ آئی ہے؟ اسلام سے پہلے کی زندگی کو جہالت کی زندگی کہتے ہیں، اسی طرح قرآن کے ساتھ شعوری سفر سے پہلے کی زندگی جو ہے وہ بھی جہالت کی زندگی ہوتی ہے۔ تو اللہ تعالیٰ سے اب دعائیں مانگ مانگ کے اپنے آپ کو اس سفر پہ قائم رکھیں گے۔ چلیے اس کے بعد دعا نمبر پانچ، ربنا افرغ علینا صبرا وثبت اقدامنا وانصرنا علی القوم الكافرین۔
ربنا افرغ علینا صبرا وثبت اقدامنا وانصرنا على القوم الكافرين۔
اس کا ترجمہ کیا ہے؟ اے ہمارے رب، ہم پر صبر کا فیضان کر اور ہمارے قدم جما دے اور کافر گروہ پر ہمیں فتح نصیب کر۔ اس دعا کے پڑھنے کی وجہ کیا ہے کہ اس میں دو چیزوں کی بات ہے، ایک صبر اور ایک ثابت قدمی کی، اور یہ دو بہت بنیادی چیزیں ہوتی ہیں علم کے راستے کی۔ تو اس کو دعا کے طور پہ آپ مانگیں گے کہ اللہ اس راستے میں اب جو مشکلات آئیں گی نا تو مجھے جما دے، ایسا نہ ہو کہ میں باہر سے پلٹ جاؤں۔ مانگیے ذرا شعور کے ساتھ، ربنا افرغ علینا صبرا وثبت اقدامنا وانصرنا علی القوم الكافرین۔
ربنا افرغ علينا صبرا وثبت اقدامنا وانصرنا على القوم الكافرين۔
ان شاء الله۔ اس کے بعد دعا نمبر سات، ایک ایک لائن کی دعائیں ہیں لیکن فائدہ بہت ہوگا اس سے ان شاء اللہ تعالی، پڑھتے ہیں۔ ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمة انك انت الوهاب۔
ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمة انك انت الوهاب۔
اے ہمارے رب، جب تو ہمیں سیدھے راستے پر لگا چکا ہے تو پھر ہمارے دلوں کو ٹیڑھا نہ کرنا، اور ہمیں اپنے خزانہ فیض سے رحمت عطا فرما کہ تو ہی فیاض حقیقی ہے۔ ہم سب ہدایت کی طرف پہلا قدم رکھ چکے ہیں، اور جب ایک نعمت مل جاتی ہے نا تو پھر زیادہ دھڑکا لگ جاتا ہے اس بات کا کہ اب چھینے نہ۔ اولاد نہیں ہوتی نا تو غم نہیں ہوتا، مل جائے تو غم کیا ہے کہ یہ بیمار نہ ہو جائے، یہ پریشان نہ ہو جائے، یہ اس کو کچھ اور نہ ہو۔ اسی طرح اگر ہدایت کو آپ اپنا نومولود یعنی نیولی بون بیبی تصور کریں، تو جو اس بچے کے لیے ماں کی محبت ہوتی ہے نا اس کو محسوس کرتے ہوئے اس دعا کو پڑھیں گے۔ انشاءاللہ آپ شعور کے ساتھ مانگیں گے تو آپ کو فائدہ ہوگا۔ آگے چلتے ہیں، ایک دو اور دعائیں ہیں جو آپ لوگ انشاءاللہ اپنے معمول میں رکھیں گے۔ دعا نمبر 14 ہے، ربنا افرغ علینا صبرا وتوفنا مسلمین۔
ربنا افرغ علینا صبرا وتوفنا مسلمین۔
اے ہمارے رب، ہم پر صبر کا فیضان کر اور ہمیں دنیا سے اٹھا تو اس حال میں کہ ہم تیرے فرما بردار. اس میں بھی صبر اور مرتے دم تک اطاعت, یہ بڑی اہم بات ہے, کیونکہ اطاعت سے مراد یہ کہ سبمیشن, کام نیکی کا کام شروع تو ہو جاتا ہے لیکن یہ نہیں پتا کہ جب موت آئے گی اس وقت کیا کر رہے ہوں گے. آج پہلا دن ہے نا آپ کے اس کورس کا, سوچئے ذرا, ایک دن آخری دن ہوگا. اپنے آپ سے ایک سوال کریں, آج میں یہاں موجود ہوں, کیا میں آخری دن بھی موجود ہوں گی؟ بشرط زیست موت آ جائے, حالات بدل جائیں, ہم اس جگہ نہ رہیں, کسی اور جگہ جائیں, وہاں جڑ جائیں, ٹھیک ہے, لیکن شعور کے ساتھ یہ دعا اپنی دعاؤں میں شامل کریں کہ اللہ آج جیسے میں اس کورس کا حصہ بن کے بیٹھی ہوں, کل جب سورۃ ناس ہو, قرآن پاک کی تکمیل ہو, تو مجھے وہاں اسی روپ میں رکھ. اس لیے کہ آغاز میں بہت بور لگتا ہے لیکن بیچ میں ایسی آندھیاں چلتی ہیں کہ جھڑ جاتا ہے. آپ میں سے جس کو گارڈننگ کا شوق ہو یا آپ نے کبھی زمینوں پہ پھل پھول اگتے دیکھے ہوں, تو آم کے درخت پہ بور بہت لگتا ہے. کسان اور مالی دیکھ دیکھ کے خوش ہوتا ہے کہ اس سال تو بڑا ہی پھل لگے گا, لیکن آپ کو پتہ ہے جب بور لگ جاتا ہے نا اس کے بعد آندھیاں چلنے کا موسم آ جاتا ہے, گرمیوں کی ایک نشانی ہوتی ہے, پھر آدھے سے زیادہ پھل جھڑ جاتا ہے, کچا جھڑ جاتا ہے, بس تھوڑا سا بچتا ہے, پھر وہی کیریاں بنتا ہے, پھر کیریاں بھی بہت ساری گری ہوئی دکھتی ہیں, اور آخر میں بالکل پکے ہوئے میٹھے پھل, جو واقعی جس کو کہتے ہیں نا کہ درختوں پہ لگا ہوا پھل, وہ بہت تھوڑا ہوتا ہے. کچھ کچے گرے ہوئے ہوتے ہیں, اس کو کہیں مصنوعی طریقے سے پکا لیتے ہیں, پیٹیوں میں ڈال کے, بھوسی میں ڈال کے, لیکن وہ ٹیسٹ نہیں آتا. آپ نے اللہ تعالیٰ سے اس چیز کی دعا کرنی ہے, اے اللہ مجھے کچا جھڑا ہوا بور نہ کرنا, اور مجھے کچی گری ہوئی کیریاں بھی نہ بنانا کہ میں 15 پاروں پہ گر جاؤں, میں 16 پارے پہ گر جاؤں. مجھے آخری دن تک درخت کے ساتھ جما کے رکھنا, کیونکہ جو درخت کے ساتھ جم کے پھل بنتا ہے نا وہ میٹھا ہوتا ہے. کچھ لوگ کہہ سکتے ہیں تھوڑے دن آ کے دیکھیں گے, طریقہ کار سمجھ آ کے گھر بیٹھتے ہیں, ریکارڈنگ لیں گے, سیکھ لیں گے, تو پھر اس کی مٹھاس ایسی ہوگی جیسے بعد میں پکے ہوئے پھل کی, جو واقعی ٹیسٹ فل ہونا چاہتا ہے نا, اور وہ پھل جو بعد میں دوبارہ پھر اگنے کا ذریعہ بنتا ہے. شاید آپ کو یہ بات معلوم ہو کہ جب نیا درخت لگتا ہے نا تو وہی پھل بیج کے طور پہ لگایا جاتا ہے جس میں ہر خوبی ہو, درخت کا پکا ہو, باغ کے بالکل سینٹر کا وہ درخت ہو, چاروں طرف سے دھوپ آتی ہو. یہ پوری زبان ہے, یہ پورا علم ہے. وہ کھٹا پھل لگائیں گے تو پورا درخت ہی کھٹا, وہ دیمک لگا ہوا پھل لگائیں گے تو سارا درخت خراب, اور پھر نسلوں تک وہ درخت خراب ہو جائے گے. تو آپ نے آج سے نیت کرنی ہے کہ اللہ میں نے صرف خود ہی نہیں پکنا, میں نے بعد میں زمین میں لگ کے آنے والی نسلوں کو بھی پھل دینا ہے. تو آج ہی اس ایکسیلنس کے احساس کے ساتھ سیکھیں گے نا تو انشاءاللہ آپ کے سیکھنے میں بہت بڑا فرق ہوگا. دعائیں جو کر رہے ہیں اس کے اندر چونکہ یہ دعا آ گئی, ورنہ یہاں آپ کو ایک چھوٹی سی یہ ٹپ بھی دے دوں کہ جو چیز یہاں لیں نا احسن درجے کی لیں. کسی کام کو کرنے کے دو طریقے ہوتے ہیں, ایک ہوتا ہے چل چلاؤ, گزارا کر لو, وقت گزر جائے. کچھ خواتین اپنے بارے میں کہتی ہیں کہ ہم تو پرفیکشنسٹ ہیں, مثلا وہ کیک بناتی ہیں نا تو اس پہ ہو سکتا ہے 15-20 کرون لگتے ہوں گے خرچے کے, اور اس کی ڈیکوریشن کے اوپر ہو سکتا ہے 100 کرون لگ جائے. ایسے ہی ہے وہ کپڑے جو ہم اپنا تن ڈھانپنے کے لیے بناتے ہیں وہ کتنے کے بن جائیں گے, لیکن وہ جس کو ہم اپنے وہ لباس جس کو ہم اپنی آرائش اور زیبائش کے لیے بناتے ہیں وہ زیادہ مہنگے ہوتے ہیں نا. تو آج ہی سے یہ نیت کریں کہ میں نے اس کورس کو آسان درجے پہ کرنا ہے, میں نے کہیں کوئی کمی نہیں چھوڑنی. لکھنا ہے تو لکھوں گی, سننا ہے تو سنوں گی, سنانا ہے تو سناؤں گی, گروپنگ میں نے نہیں چھوڑنی, تجوید کا سیشن میں نے مس نہیں کرنا, وقت سے پہلے میں نے نہیں جانا, मैंने ये नहीं कहना कि आ तो गई हूँ चलें फिर बाद में तो टाइम नहीं मिलेगा, तजवीद तो मुझे पता ही है, लाओ मैं ज़रा यहाँ से वो फलां काम कर लूँ। अल्लाह से नियत करें, आज से करें और थोड़े थोड़े दिन बाद अपनी नियतों को चेक करें, कहीं मैं अपने रास्ते से हट तो नहीं गई। ये जो वक्त आपने अपने अल्लाह को दिया है ना, ये अमानत है। इस वक्त अगर आपको यहाँ बैठ के कोई खदशा या कोई खौफ, अल्लाह मैंने अपने सारे गम सारे सदमे तुझे दिए, अब मैं तो इस पे बड़ी खुश हूँ कि फ़बिज़ालिका फ़लयफ़रहु, इस कुरान के साथ खुश हूँ। अल्लाह ताला कहते हुआ खैरुम मिम्मा यजमाउन, इस तरह से अल्लाह ताला से बातें करने वाला बने। इसी तरह कोई एक और एक्साइटमेंट खुशी की सूरत में भी आपकी ज़िंदगी में हो सकती है। रात को आपके पास कोई ऐसी फ़ोन कॉल आई जिसने आपका दिल खुशी से भर दिया। पहली बात तो ये है, कोई खुशी आपको यहाँ आने से ना रोके, क्यों? जो खुशी देता है ना वो ले भी सकता है। अगर आपने किसी गम की वजह से अपनी इस क्लास को मिस किया तो फौरन अपने आप को एहसास दिलाएं कि गम किसने दिया? अल्लाह ने। ये किताब किसकी है? उसी मालिक की है। उस गम की वजह से इसको छोड़ दूंगी तो वो मेरे गम को और भी बढ़ा सकता है, कादिर है कि नहीं? बल्कि करना क्या है, अपने सारे गमों को, इस किताब को उस सारे गमों के ऊपर तारी कर देना है। दुआ भी मांगते हैं ना, अंता जलिल कुरान अल अजीम रबी कल्बी व नूर सदरी व जला हुजनी व जहाब गम्मी व हम्मी। आपको सिखाएंगे ये दुआ भी इंशाल्लाह, कि अल्लाह इस कुरान को मेरे गमों की दवा बना दे, मेरे दिल की ठंडक बना दे। तो आपने अपने गमों की पनाह जो है वो इस किताब में लेनी है। इसी तरह खुशी, कोई खुशी का मौका आपके घर में आ जाए, आपने इस किताब से नहीं रुकना। इस एहसास को अपने अंदर तारी करेंगे कि अगर इस खुशी के मौके पे खुशी देने वाले को भूल गई या उसकी किताब से हट गई तो वो तो एक मिनट में छीन लेगा। कई दफ़ा ऐसा नहीं होता, एकदम अच्छी खबर मिलती है, खुशी की चीज़ हाथ में होती है, अगले लम्हे छिन जाती है। बल्कि अपनी खुशियों को हमने मजबूत करना है इस किताब के सफ़र के साथ। तो ये था एक हल्का सा दुआओं का खुलासा जिसको आपने अपनी ज़िंदगी में रखना है।